नमस्कार, कार्यक्रम बदलिँदो नेपालमा तपाईँलाई स्वागत छ। म सुफल काफ्ले। समसामयिक विषयवस्तु र घटनाक्रमका बारेमा सम्बन्धित क्षेत्रका विज्ञ तथा सरकारवालासित कुराकानी गर्ने यो कार्यक्रम हरेक आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि उज्यालो रेडियो नेटवर्कबाट प्रसारण हुन्छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहरसँगै देशभरिका विभिन्न एफएम स्टेशनमा उज्यालो मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनबाट संसारभर सुन्न सकिन्छ। आइतबार अर्थात आजको कार्यक्रममा हामी समसामयिक राजनीतिक विषयवस्तुमाथि छलफल गर्छौं। सरकारले 6 वटा प्रदेशमा 2 चरणमा गरेर स्थानीय तहको चुनाव सकेको छ। अब प्रदेश नम्बर 2मा असोज 2 गते स्थानीय तहको चुनाव हुँदैछ। प्रदेश नम्बर 3, 4 र 6मा वैशाख 31 गते र प्रदेश नम्बर 1, 5 र 7मा असार 14 गते चुनाव भई सबै स्थानीय तहमा जनप्रतिनिधिले काम पनि थालेका छन्। वैशाख 31 र असार 14 गते गरी 2 चरणमा भएको चुनावमा 6 वटा मधेस केन्द्रित दल एकीकरणबाट बनेको राष्ट्रिय जनता पार्टी राजपा नेपालले भने भाग लिएको थिएन। यद्यपि राजपाका स्थानीय नेता तथा कार्यकर्ताले केही स्थानीय तहमा स्वतन्त्र रूपमा चुनाव लडेर चुनाव जितेका पनि थिए। वैशाख 31 गते एकै चरणमा गर्ने तयारी भएको स्थानीय तहको चुनावलाई सरकारले राजपालाई पनि सहभागी गराउने भनेर 2 चरणमा गर्ने निर्णय गरेको थियो। तर राजपाले पहिले संविधान संशोधन हुनुपर्ने भन्दै 2रो चरणको चुनावमा पनि भाग नलिने भनेपछि उसको बढ़ी प्रभाव रहेको प्रदेश नम्बर 2मा असोज 2 गते स्थानीय चुनाव गर्ने गरेर सरकारले फेरि अर्को निर्णय गरेको थियो। त्यो निर्णय अनुसार अब असोज 2 गते 2 नम्बर प्रदेशमा स्थानीय तहको चुनाव हुनेछ। संसदमा विचाराधीन रहेको संविधान संशोधनको प्रक्रिया अघि बढ़ाउने र त्यो विधेयक पारित भए पनि नभए पनि आफूहरू चुनावमा जान तयार रहेको राजपाका नेताहरूले बताएका छन्। मुख्य विपक्षी नेकपा एमाले संविधान संशोधनमा अझै सहमति जनाएको छैन र उसको सहमति बिना संविधान संशोधन प्रस्ताव पारित हुन कठिन छ। संशोधन पारित भए पनि नभए पनि चुनावमा जाने भनेर राजपाका नेताहरूले जुन प्रतिबद्धता जनाएका छन् यसले गर्दा लामो समयदेखि देखिएको राजनीतिक गतिरोध अन्त्य हुन लागेको संकेत मिलेको छ। आज हामी यिनै विषयमा केन्द्रित रहेर कुराकानी गर्दैछौ। कुराकानीका लागि हामीसित हुनुहुन्छ राजपाका महासचिव तथा प्रवक्ता केशव झा। झाजी, स्वागत छ तपाईँलाई।
हस् त, धन्यवाद।
सन्चै हुनुहुन्छ?
सन्चै छु।
केमा व्यस्त?
अब अहिले त खास गरेर सबभन्दा छिटो हुने प्रक्रिया भनेको संशोधन प्रक्रिया अगाडि बढ्ने स्थिति छ। अब यसमै केन्द्रित भएर यसकै रणनीति बनाउनमा लागेका छौँ अहिले त।
के हुँदैछ संविधान संशोधनको प्रक्रिया?
अब संशोधनको प्रक्रिया अस्ति शुक्रबार चाहिँ बालुवाटारमा भएको छलफलपछि आइतबार चाहिँ यो प्रक्रियालाई अगाडि बढाउने
भनेको आज अघि बढ्ने भन्ने कुरा अस्ति भएको
आज प्रक्रिया बढाउने र मंगलबार चाहिँ भोटिङमा लाने कुरा छ। त्यसकारण अब मंगलबार भोटिङमै जाने स्थिति भएपछि त आज त हामीले धेरै कामहरू गर्नुपर्नेछ। जस्तै के भन्छ, विभिन्न दलहरूलाई आह्वान गर्नुपर्नेछ। विधिवत रूपमै हामीले पत्रचार गर्ने स्थिति पनि छ। त्यो पनि अब आज छलफल होला, हामी त्यो पनि गरौँला। यी सबै काम गरेर हाम्रो प्रयास छ कमसेकम यसलाई जसरी पनि पास होस्, किनभने हाम्रो यति दिनसम्मको आशंका के थियो भन्ने, आशंका गर्ने ठाउँ पनि थियो फेरि कि आषाढ 1 गते चाहिँ यो 3रो चरणको निर्वाचन एकैचोटि असोज 2 गते सारियो 3 महिनापछि
2 नम्बर प्रदेशको
र आज हेर्नुहोस् अब 1 महिना मात्रै बाँकी छ। 2 महिनासम्म सरकारले केही काम गरेन। गर्न चाहेको भए त यी सबै प्रक्रियाहरू 2 महिना अगाडि नै टुङ्गिन सक्थ्यो, तर गरेन।
तर असार 14 गते अगाडि नै संशोधन गरेर तपाईँहरूलाई चाहिँ 14 गतेकै चुनावमा पनि खुसी साथ सहभागी गराउने
अवसर पनि थियो। त्योभन्दा अगाडि पनि वैशाख 9 गते हामीसँग त सहमति नै भएको हो। त्यही सहमतिको आधारमा वैशाख 17 गते चाहिँ एकचोटि संशोधनलाई अगाडि बढाउन खोजिएको हो, तर राप्रपाका सांसदहरू हराउनु भयो अचानक, त्यसकारणले त्यो प्रक्रियाले गतिशीलता प्राप्त गरेन। तर अहिले अब फेरि अब त्यो शङ्का जुन हाम्रो थियो नि, यो 2 महिना यतिकै टाइम ल्याप्स भएपछि अहिले आएर हामी चाहिँ होइन अब यो अगाडि बढाउनुहोस्, हामीलाई पनि के लागेको छ भने यो पास हुन्छ भन्ने हामीलाई लागेको छ। यो अगाडि बढेपछि सबै राजनीतिक दलहरूको अब अग्नि परीक्षा हुन्छ। 2 नम्बरमा चुनाव छ, 2 नम्बरमा चुनावमा जानुभन्दा अगाडि त अब सबैले यो छिनोफानो भएन भन्ने अब के भन्छन् भन्ने प्रश्न त खडा हुन्छ। त्यस कारणले त्यो स्थिति पैदा गर्नलाई पनि अब मानौ हामीले त्यो रिस्क लिएको हो, किनभने हाम्रो बटम लाइन थियो संविधान संशोधन। तर अब लोकतान्त्रिक प्रक्रियामा विश्वास गर्छौँ, लोकतन्त्रमा आस्था राखेको हुनाले हामीले पनि लोकतान्त्रिक विधि प्रक्रियाले मान्दैनौँ भन्न मिल्दैन। त्यो यदि भन्यौँ भने त्यो नैतिक रूपमै प्रश्न चिन्ह खडा हुन्छ। त्यस कारणले अहिले चाहिँ हामी जसरी पनि यसलाई अगाडि बढाउने र जसरी पनि पासै गराउने गरी होमवर्कमा छौँ, त्यसकारण अहिले चाहिँ त्यसमै अलिक बढी
अब फोहोर यिनै दिनकै कुरा हो. प्रचण्ड चाहिँ प्रधानमन्त्री बन्दै हुनुहुन्थ्यो त्यतिखेरै तपाईँहरूको यो संशोधनको मुद्दा अहिले जुन छ त्यो पारित गर्ने भनेको थियो. झन्डै एक वर्ष भयो होइन, एक वर्षसम्म कहिले तपाईँहरूले अघि नबढाउनु पास हुनैपर्छ भन्ने अडान राख्दै पनि आउनुभएको थियो. यो अचानक अस्ति शुक्रबार चाहिँ कहाँबाट के भएर सहमति भयो?
अचानक भएन, यो अचानक हुँदै भएन. यो के भयो भन्ने यहाँहरूलाई थाहा छ, 18, 19, 20, 21 यो चार दिन पदाधिकारी समितिको बैठक
भने तपाईँको पार्टीको हैन राजापाको नेपालको,
अनि 22, 23, 24 केन्द्रीय कार्य समितिको बैठक. अब यो बैठकहरूमा अब पदाधिकारीको कुरा गर्ने हो भने त्यो चार दिनमा 91 जना पदाधिकारीले बोल्दा त्यसमा चाहिँ 43 जना पदाधिकारीले अब चाहिँ तपाईँहरूले क्याबिनेटबाट हुने कुरालाई तत्काल गराउनुहोस्, यो प्रक्रियामा लाग्नुहोस्, अगाडि बढ्नुहोस् र संविधान संशोधनलाई निर्णयार्थ पेश गर्नुहोस्, जे परिणाम आए पनि हामी जानुपर्छ. यसरी यथास्थितिको नाममा यथास्थितिको परिस्थितिलाई रहन दिनु हुँदैन. यथास्थिति राजनीतिमा जब आउँछ त्यतिखेर राजनीतिक कर्मीहरूले नै त्यो बाटो फुकाल्नुपर्छ र हामीले लोकतन्त्रमा विश्वास गरेको हुनाले हामीले पनि यो बाटो फुकाउनलाई भए पनि अब चाहिँ यसलाई अगाडि बढौँ र यसलाई जे परिणाम आउँछ त्यसलाई स्वीकारेर हामी निर्वाचनमा जानुपर्छ भन्ने ठूलो दबाव 43 जनाको, त्यसपछि 29 जना कि बिना संशोधन जानै हुँदैन भन्ने पक्षमा पनि मत राखे र 19 जना न्युट्रल थिए जसले होइन जस्तो परिस्थिति निर्माण हुन्छ त्यही अनुसार गरौँ. अर्थात् पदाधिकारी समितिमा बहुमतले चाहिँ होइन अब चाहिँ यो संशोधन प्रस्तावलाई निर्णय पेश गरेरै जानुपर्छ भन्ने ठूलो दबाब थियो. त्यसपछि केन्द्रीय कार्य समितिको बैठकमा हामीले बैठकलाई व्यवस्थित गर्नलाई 30 वटा समूह विभाजन गऱ्यौँ. 30 वटै समूहमा यद्यपि दुईटै कुरा आयो, 30 वटै समूहमा चुनावमा भाग लिने कुरा पनि आयो, 30 वटै समूहमा चाहिँ संशोधनलाई निर्णय पेश गर्ने कुरा पनि आयो र चुनावमा संशोधन बेगर जानु हुँदैन भन्ने पनि लाइन आयो. अर्थात् केन्द्रीय कार्य समितिको बैठकमा न्युट्रल भयो कुरा, तटस्थ जस्तै देखियो, माइनस प्लस भयो होइन. तर चाहिँ समग्रतामा पदाधिकारीको कुरा गर्दाखेरि जसमा प्रायः सबै ठुल्ठूला नेताहरू हुनुहुन्छ होइन, जो प्रत्यक्ष रूपमा चुनाव लड्नुहुन्छ, जो चुनावमा जित्नु भएको छ कि त थोरै मतले हार्नु भएको छ, जसले वास्तवमै हाम्रो पार्टीको भोट होल्ड गर्नुहुन्छ, ती सबै नेताहरूले चुनावमा भाग लिनै पर्छ भन्ने दबाब दिनुभएको अवस्था हो. त्यसले गर्दाखेरि पार्टीमाथि व्यापक दबाब छँदै थियो. यसबीचमै अब केही साथीहरूले पदाधिकारीहरूले त यदि तपाईँले यो महिनासम्ममा निर्णय गर्नु भएन भने हामी चाहिँ बाध्य भएर हामी स्वतन्त्र रूपमा अगाडि बढ्छौँ, पार्टी छोड्नेसम्मको काम पनि हामी गर्नु पर्यो भने गर्छौँ भन्ने किसिमको एकदम थ्रेट जस्तो आउन थाल्यो
पार्टीभित्रै.
यस्तो अवस्थामा चाहिँ एकदम तनाव भयो अब नेताहरूलाई, अब आफू नेता मात्रै बसेर भएन, त्यसकारणले त्यो दबाबलाई थेग्न नसकेर यो परिस्थिति सिर्जना भएको हो र यो परिस्थितिले गर्दा नै अब ठ्याक्कै यही बीचमा चाहिँ हाम्रो एउटा जो प्रमुख माग थियो स्थानीय तहको संख्या वृद्धि गर्ने त्यो ठ्याक्कै चाहिँ अस्ति निर्णय आयो
सर्वोच्च अदालतको
त्यो बढाउन मिल्छ भनेर.
यसअघि सर्वोच्च अदालतले चाहिँ स्थानीय तहको संख्या बढाउनु हुँदैन, बढाउने निर्णय चाहिँ नि कार्यान्वयन नगर भनेर आदेश दिएको थियो,
जेष्ठ 12 गते आदेश गरेको थियो, अनि त्यो अहिले चाहिँ त्यसलाई फुकुवा गरेपछि
बढाउन
मिल्छ भनिसकेपछि हामीलाई झन् बल मिल्यो. त्यो एउटा हाम्रो यद्यपि हाम्रो त्यसले गर्दा जनसङ्ख्याकै आधारमा संख्या वृद्धि भएको छैन तर पनि त्यो पोलिटिकल एउटा ठूलो इस्यु थियो जसले पुरै रोकेको थियो. केही पार्टीहरू त षड्यन्त्रमै लागेका थिए कि जसरी पनि बढ्न नदिने, त्यसकारण यो राजनीतिक रूपमा हाम्रो जित हो र यसलाई जितको रूपमा स्वीकार गरेर संख्या वृद्धि भएको जुन छ यो पनि हाम्रो एउटा ठूलो एजेन्डा समाधान हुने स्थिति भएको हुनाले हामीलाई चाहिँ झनै थप बल मिल्यो र पार्टीभित्र जो हामी यो लाइनका थियौँ कि होइन चुनावमा भाग लिनै पर्छ, चुनाव र आन्दोलन दुइटै मिसाएर हेर्नु हुँदैन, चुनाव भनेको हरेक 5 वर्षमा आवधिक रूपमा नियमित रूपमा हुने प्रक्रिया हो जो लोकतन्त्रको एउटा आधारभूत स्तम्भ हो, यसलाई चुनावमा भाग नलिनु भनेको लोकतन्त्रलाई बाइकट गर्नु हो, चुनावमा भाग नलिनु भनेको जनतासँग टाढिनु हो. अनि यो कस्तो राजनीति हामी गर्दैछौँ, जनताकै लागि राजनीति गर्ने अनि जनताबाट टाढिएर राजनीति गर्नुको के औचित्य छ भनेर जो लाइन लिएका थियौँ हामी त्यो लाइनको आज एक किसिममा यो लाइनप्रति सबै सहमत भएर एउटा वातावरण बनेको स्थिति छ.
अब त्यो पछि संविधान अघि नै तपाईँले चाहिँ संविधान संशोधन प्रस्ताव हामी पारित गराउने पक्षमा छौँ र आज अब सबै दलहरूसँग छलफल पनि गर्छौँ भनेर भनिरहनु भएको छ, के छन् आधार त्यो पारित हुन्छ भन्ने विश्वास?
यस्तो छ, यसको
एक वर्षको प्रयास अघि नै पनि मैले भने नि एक वर्षसम्म त हुन सकेको थिएन होइन, पास हुने स्थिति थियो संसदमा पेश गरौँला भन्नेको स्थितिमा कुनै केही दलका केही सांसद हराएका कारणले चाहिँ संसदमा पेश नगरिएको पनि स्थिति थियो होइन, त्यो त्यस्तो भोगेर आइसके.
यो पृष्ठभूमिमा मलाई के लाग्छ भन्ने खास गरेर सबभन्दा महत्त्वपूर्ण रोल राप्रपाको छ. राप्रपामा पनि अहिले जो दुईटा भागमा विभाजन भएका छन् पशुपति शमशेरज्यूको पक्ष त मतदानमा भाग लिने नै भनिसक्नु भएको छ, उहाँहरूले भोटिङ गर्ने भन्ने नै छ. अब रह्यो कमल थापाज्यूको कुरा, जो कि अस्ति भर्खरै सरकारलाई समर्थन फिर्ता लिने बेलामा पनि उहाँले चाहिँ मधेसको जुन मागहरू थियो त्यसलाई यो सरकारले अगाडि बढाएन, हामी समर्थन फिर्ता लिँदैछौँ भन्नुभएको थियो। त्योभन्दा पाँच दिन अगाडि जनकपुरमा गएर उहाँहरूले कि सरकारले संशोधन अगाडि नै बढाउँदैन त हामी कसरी मतदान गर्नु भनेर भन्नुभएको थियो। र सबभन्दा महत्त्वपूर्ण जिम्मेवारीपूर्ण कुरा के हो भने, योभन्दा अगाडि जुन चारवटा प्रस्ताव सीमाङ्कन सहितको आएको थियो, यो प्रस्तावलाई ब्याक गरेर यो अहिलेको जुन चारवटा प्रस्ताव छ प्रमुख रूपमा, यो प्रस्तावलाई ल्याउने प्रस्तावकै कमल थापाजी हुनुहुन्थ्यो,
स्थानीय
विकास मन्त्री हुँदाखेरि उहाँकै इनिसिएसनमा त्यो पुरानो प्रस्तावलाई ब्याक गरेर यो नयाँ प्रस्ताव ल्याइएको हो। त्यसकारण नैतिक रूपमा उहाँ जिम्मेवार हुनुहुन्छ र उहाँले भोटिङ गर्नुपर्छ, बाध्यता छ उहाँलाई, नैतिकताको पनि कुरा छ। नभए उहाँलाई कहीँ पनि भोट माग्न जानलाई नैतिक अधिकार रहँदैन। उहाँले जवाब दिनुपर्छ कि उहाँले ल्याएको प्रस्तावमा उहाँले किन मतदान गर्नु भएन, उहाँले जवाब दिनुपर्ने स्थिति हुन्छ। एउटा त त्यो एउटा सम्भावना छ जो कि उहाँ यो नैतिक रूपमा बाँधिने स्थिति छ। अर्को कुरा के हो भने, जस्तै अब सात आठवटा र पनि घट्छ, त्यसको लागि सरकारले पनि एक प्रकारको प्रयास गर्दैछन्। सानसाना दलहरू छन्, केहीहरू छ जो संख्या पुग्ने स्थिति छ, सरकारले प्रयास गर्यो भने त्यो पुग्छ। अब रह्यो मानव थपको लागि पनि, जो एमाले अहिले मधेस प्रवेश गरेको छ, अब एमालेलाई हामीले पनि आह्वान गर्नेवाला छौँ, अपिल गर्नेवाला छौँ, आग्रह गर्नेवाला छौँ, सम्भव भने पत्रै लेखेर पठाउँला। अब उहाँहरूलाई पनि गाह्रो हुन्छ, उहाँहरूले यदि अहिले मतदानमा भाग लिनु भएन र पक्षमा मतदान गर्नु भएन भने अहिले दुई नम्बर प्रदेशमा उहाँहरूले भोट माग्ने हैसियत गुमाउनुहुनेछ, किनकि त्यहाँ गएर उहाँहरूलाई हामीलाई भोट देऊ, हामीलाई जिताऊ भन्ने अधिकार रहँदैन, किनकि यसमा जो उहाँहरूले यो प्रस्तावको अहिले औचित्य छैन भन्नुभएको छ, उहाँहरूले कहिले पनि यो प्रस्ताव गलत छ भनेर भन्न सक्नु भएको छैन। र जति पनि अहिले यो चारवटा प्रस्ताव आएको छ, जो महत्त्वपूर्ण रूपमा अहिलेको जुन चारवटा प्रस्ताव संशोधनको लागि अगाडि बढाएको छ, त्यसमा चाहिँ त्यसको अन्तर्वस्तुमा उहाँहरूको कहिले यो यस कारणले बेठिक छ भनेर कहिले पनि त्यो विषयवस्तुहरूको बारेमा कुरा आएको छैन। र ती सबै विषयवस्तुहरू हाम्रो दावा के हो भने, हामीले उठाएका अहिले खास गरेर जो चारवटा विषय यसमा समावेश छन्, नागरिकताको सन्दर्भमा, भाषाको सन्दर्भमा, राष्ट्रिय सभाको प्रतिनिधित्वको सन्दर्भमा र धारा 274, यो चारवटा विषय जो अहिले अगाडि बढेको छ, यो चारवटै विषयको हरेक अन्तर्वस्तुले हाम्रो राष्ट्रतालाई बलियो बनाउँछ, हाम्रो सामाजिक संरचनालाई बलियो बनाउँछ, हाम्रो जुन राष्ट्रिय अखण्डतामाथि जो शङ्का छ त्यसलाई यसले झन कसिलो बनाउँछ। त्यसकारण यो राष्ट्र हितमा छ, राष्ट्रको पक्षमा छ, राष्ट्र एकताको यसले वकालत गरिरहेको छ यो प्रस्तावहरूले। त्यसकारण जो राष्ट्रिय हितमा प्रस्ताव छ त्यसको एमाले कसरी विरोध गर्न सक्छ?
तर धारा 274 जुन तपाईँले भन्नुभयो त्यसमा सँगसँगै नागरिकता भाषाको कुराहरूमा त हुँदैन भनेर एमालेका नेताहरूले बारम्बार भन्दै पनि आउनु भएको छ नि त।
हो, त्यो कारण छैन फेरि भन्ने। अब भाषामा, अब म हामी दुईजना कुरा गरौँ, अहिले भाषामा दुईटा कुरा आएको छ। एउटा, नेपालमा जति पनि मातृभाषाहरू बोलिन्छ ती सबैको एउटा अनुसूची बनाएर संविधानमा राखिदिने,
त्यसमा उहाँहरूको आपत्ति छैन,
उहाँहरूको आपत्ति छैन। अब अर्को विषय आयो कि अर्को विषयले के भनेको छ भने, भाषा आयोग जो गठन गरेको छ, जो एमाले गठन गरेको थियो, त्यो भाषा आयोगले कुन कुन भाषामा सरकारी कामकाज गर्न सक्छ भनेर उसको रिपोर्टको आधारमा त्यो त्यो भाषामा सरकारी कामकाज गर्न सकिनेछ भनेको छ। अब उहाँहरू के त्रिकालदर्शी हो, ज्योतिष हो, दूरदर्शी हो, के हो उहाँहरू?
तर उहाँहरू
त्यो भाषा आयोगले भाषै अहिले त्यो आयोगमा गइसकेको छैन, उसले रिकमेन्ड पनि गरिसकेको छैन, अनि त्यसमा उहाँहरूको के को आशंका? जब उहाँहरूले प्रष्ट रूपमा मातृभाषाको कुरा भएको छ भने उहाँहरूलाई आशंका गर्ने किन?
अब उहाँहरूको डर चाहिँ नि हिन्दी भाषा मातृभाषा होइन, तर हिन्दी भाषालाई चाहिँ कामकाजको भाषा बनाउन खोजिँदैछ भन्नुभएको छ।
हाम्रो प्रश्न के हो भने, कहाँनिर देख्नुभयो उहाँले, कुन डकुमेन्टले त्यस्तो कुरा बोल्यो? शङ्काले लङ्का जलाउँछ, यसरी चाहिँ आफ्नै मुलुकको फेरि त्यस्तो नागरिक जसले यो देशको सीमा रक्षा गर्छ त्यो नागरिकको बारेमा जथाभावी शङ्का गरेर नै हामी अहिलेसम्म पछाडि छौँ। यही कुराहरूले, यही भावनात्मक कुराहरूले हामी बीचमा दूरी बढाएको छ। आफ्नै मनले बुझ्दिने, आफ्नै मनले त्यो भदौमा आँखा फुटेको गोरु सधैँ हरियो देख्छ भन्छ नि, ठ्याक्कै त्यस्तो आफ्नो मनले अर्काको कुरा बुझ्ने त्यस्तो हुँदैन। हामीले त्यो कुराहरूको माग गरेका छैनौँ। हामीले केवल के भनेको छ भने, यहाँ बोलिने मातृभाषाहरू जो प्रमुख मातृभाषाहरू छन् त्यसमा सरकारी कामकाज हुन पाउनुपर्छ। हाम्रो मधेसमा मैथिली छ, अवधी छ, थारू छ, भोजपुरी छ, बज्जिका छ, अन्य भाषाहरू जे पनि छ त्यहाँ बोलिने, त्यो भाषाहरूमा हामीले सरकारी कामकाज गर्न पाउनुपर्छ भनेको हो। अनि त्यो कुरामा उहाँहरूलाई किन आपत्ति छ?
तर राज्यसभाकै केही नेताहरूले चाहिँ तराईको सम्पर्क भाषा चाहिँ हिन्दी हो भने, अब विराटनगरको सप्तरीको मान्छेले वीरगन्जमा गयो भने हिन्दीमा कुरा गर्छ।
सम्पर्क भाषा हो, त्यसमा कामकाज गर्ने भने होइन, त्यो सम्पर्क भाषा हो। अटोमेटिक रूपमा एउटा मैथिली भाषी मान्छे जब भोजपुरी भाषीको बीचमा पुग्छ, कम्युनिकेट गर्नलाई उसलाई सजिलो हिन्दी हुन्छ। हामी अर्को भाषाको बीचमा
डरको कुरा निकाल्नु भयो नि, त्यो कारणले चाहिँ नि डर हो कि भन्ने कुरा,
त्यो त संवैधानिक रूपमा त्यो कुराले त खारेज गरिएको अवस्था छ नि। हामीले जो प्रष्ट रूपमा मातृभाषाको अहिले उसमा प्रस्ताव आएको छ भने त्यसमा किन डराउनु पर्यो? प्रष्ट रूपमा लेखौँ, अझै क्लियर गरेर लेखौँ, अझै कहाँ गर्नुपर्छ संशोधन हाल्नु भएको छ उहाँहरूले, अझै क्लियर गरेर त्यो कुरालाई छिरफार गरेर बढाउन। हामीलाई पनि आफ्नो मातृभाषा प्रिय छ, सम्पर्क भाषा त दुनियाँमा जुनसुकै हुनसक्छ, उहाँहरू इङ्ग्लिस दुनियाँमा सबैभन्दा हावी छ अहिले भाषा, सबभन्दा हाबी भएको त इङ्ग्लिस हो नि। डराउनु पर्ने हो भने त इङ्ग्लिसको बजारसँग डराउनु पर्थ्यो, होइन? हिन्दी त जस सम्पर्क भाषा हो, हामीले कामकाज गर्ने भनेका छैनौँ, कामकाज त हाम्रो मातृभाषामा हुनुपर्छ भनेका छौँ। त्यसकारण त्यो राष्ट्रिय हितको पक्षमा छ, र त्यो हामीले मातृभाषामा कामकाजको कुरा गरिरहँदा त्यो नेपालमा बोलिने सबै मातृभाषाको वकालत गरेको हो हामीले। हामीले पर्टिकुलर चाहिँ यो भाषा मात्रै भनेका छैनौँ। त्यसकारणले हाम्रो यो प्रस्ताव राष्ट्रिय हितमा छ।
सँगसँगै नागरिकताको कुरामा,
अब नागरिकताको कुरामा किन डराउनु पर्यो? अहिलेको जो प्रावधान छ एक्जिस्टिङ, यसमा एउटा शब्दावली मात्रै थपिएको छ। के थपिएको छ भने त्यसमा के वाक्यांश छ भने एघारको, मलाई लाग्छ धारा एघारको सातमा, कि कुनै पनि नेपाली पुरुषले विदेशी महिलाहरूसँग विवाह गरेपछि त्यो विदेशी महिलाले आफ्नो मुलुकको नागरिकता परित्यागको कारवाही चलाएमा नेपालको सङ्घीय कानून बमोजिम तिनले अङ्गीकृत नागरिकता प्राप्त गर्नेछ भनेर लेखिएको छ। अब त्यसमा एउटा शब्द मात्रै थपिएको छ अहिले, जहाँ अङ्गीकृत नागरिकता प्राप्त गर्नेछ भनेर लेखिएको छ, अङ्गीकृतको अगाडि वैवाहिक अङ्गीकृत हो, यो त बिहे गरेन न उसले नागरिकता पाउने हो, यो क्याटेगोरी त हामीले अन्तरिम संविधानमा राखेका थियौँ, त्यसकारण त्यहाँ वैवाहिक अङ्गीकृत नागरिकता प्राप्त गर्नेछ भनेर लेखिँदैछ। योभन्दा बढी त केही
लेखिँदै अङ्गीकृतहरूलाई दिने अधिकारको कुरा, अङ्गीकृत नागरिकता
अहिले छैन,
त्यही आशंका
के को आशंका, त्यो त एक ठाउँमा
विरोध गर्दै आएको,
पदाधिकारीवाला जो धारा छ त्यो त अहिले चलाएकै छैन, पदाधिकारीवाला धारा छुट्टै छ, यो 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 पद बाहेकमा चाहिँ अङ्गीकृतहरूले प्राप्त गर्नेछन् भन्ने, त्यसको बहस त फेरि हामी पछि गरौँला। अहिलेकोमा चाहिँ जो धारा चलाइएकै छैन त्यो धारामा संशोधन कसरी हुन्छ? त्यसकारण यो पनि उहाँहरूको कुतर्क र वाह्यात कुरा हो, यो त अब बिहे गरेर ल्याएपछि वैवाहिक अङ्गीकृत त पाउँछ पाउँछ, त्यो त अहिलेसम्मको ट्रेन्ड थियो, हामीले त्योभन्दा बाहेकको त अहिलेको संशोधनमा केही लिएर आएकै छैन नागरिकतामा, किन शङ्का? अब रह्यो उसमा राष्ट्रिय सभाको प्रतिनिधित्व सवालमा, अहिलेको व्यवस्था के छ भने हरेक प्रदेशबाट आठ आठ जना, सातवटा प्रदेश छ, आठ आठ जना बराबर आउने भयो, 856 भयो, र तीनजना चाहिँ मन्त्री परिषदले सिफारिस गरेपछि राष्ट्रपतिले मनोनित गर्ने व्यवस्था छ 59 जनाको। अब अहिले हुन के गइरहेछ भने प्रत्येक प्रदेशबाट मिनिमम तीनजना महिला भयो, अल्पसंख्यक भयो, सायद दलित लाग्छ मलाई, तीनवटा आरक्षित छ, र तीनवटा आरक्षित भएपछि 21 गयो, बाँकी चाहिँ 56 35 बच्यो, त्यो 35 चाहिँ जनसङ्ख्याको आधारमा, जुन प्रदेशमा बढी जनसङ्ख्या छ त्यहाँबाट अलिक बढी आउने भयो, त्यो एउटा मापदण्ड बन्ला, जहाँबाट कम छ त्यहाँबाट अलिकति कम आउने भयो, अर्थात् तीनवटा मिनिमम जहाँबाट पनि हुने नै भयो, र बाँकी तीनवटा जो छ त्यो फेरि त्यही प्रक्रिया जो यो अहिले एक्जिस्टिङ छ कि मन्त्री परिषदको सिफारिसमा राष्ट्रपतिले गर्ने भन्ने कुरा त्यो छँदैछ। भनेपछि यसमा चाहिँ मिनिमम तीनवटा हरेक प्रदेशमा हुने नै भयो, बाँकी चाहिँ जनसङ्ख्याको आधारमा आउने भयो, यो बिचको बाटो भयो, जनसङ्ख्यालाई पनि यसले सम्मान गर्यो,
भूगोललाई पनि
सम्मान गर्यो, जो मोडालिटी अहिलेसम्म हामीले प्रतिनिधि सभाको निर्वाचन क्षेत्रमा जे मोडालिटी अप्नाएको छौँ त्यही मोडालिटी हो, उहाँहरूले नै गरेकै आधारमा त्यसैलाई कन्टिन्यू गर्न मात्रै खोजेको, यो पनि अब उस्तै हुने भयो, यसमा पनि कुनै दायाँ बायाँ कुरा छैन, अब यो पनि हुँदैछ। अब यसमा खालि एउटा त्यसमा उहाँहरूको भनाइ के छ भने कि भोटिङ राइट्स काट्यो रे, जनतालाई दिएको अधिकार काट्यो,
गाउँपालिका
नगरपालिकाको प्रमुख उपप्रमुखलाई जुन भोटिङ राइट थियो उसमा राष्ट्रिय सभाको प्रतिनिधिलाई, यो काट्यो भन्छ, जनताको अधिकार कट्यो, कसरी जनताको अधिकार कट्यो? जनताले त तिनीहरूलाई गाउँपालिका नगरपालिका चलाउनलाई पो भोट दिएको त, तिनीहरूलाई तिमी गएर राष्ट्रपति उपराष्ट्रपति चुन, तिमीहरू गएर राष्ट्रिय सभाको सदस्य चुन्नलाई पठाएको होइन, पहिलो कुरा। अर्को कुरा के हो भने मोडालिटी के हो, हामी जस्तै तपाईँको नापको कोट सिलाएपछि त तपाईँलाई पो फिट,
अब यही कुरामा मैले काटिहालेँ ल, अब स्थानीय तहको अस्ति नै त तपाईँहरूलाई के डर थियो भन्दाखेरि मैले तपाईँहरू नै भनेर भने, तराई मधेसमा थोरै स्थानीय तह हुन्छन् त्यो कारणले हाम्रो प्रतिनिधित्व त्यति हुँदैन कि भन्ने आशंका थियो, तर अब अहिले सर्वोच्च अदालतले अघि नै तपाईँले भनिसक्नुभयो स्थानीय तह थप्न पनि आदेश दिएको छ, र अब चुनाव हुन बाँकी दुई नम्बर प्रदेशमा त थपिएरै चुनाव हुने सम्भावना पनि छ, त्यो हुँदाखेरि त त्यसमा पनि त तपाईँहरू डराइहाल्नुपर्ने स्थिति रहेन नि, होइन?
होइन, हामी त्यसकारण डराएको होइन, हामीले सिस्टमको कुरा गरेको, हामी कुन सिस्टमलाई मान्यौँ, जस्तै शासकीय स्वरूपको मोडालिटी के हो त, शासकीय स्वरूपको मोडालिटी प्रत्यक्ष कार्यकारी प्रमुख होइन नि, हामीले त वेस्ट मिनिस्टर मोडललाई मानेका छौँ, पार्लियामेन्ट्री सिस्टमलाई नै मानेका छौँ। त अनि तपाईँले शासकीय स्वरूपको एउटा मोडालिटी बनाउनु भयो, त्यसमा पनि तपाईँले के भनिदिनु भयो भने कि यो हाउसको जुन गठन हुन्छ नि राष्ट्रिय सभाको, दुईटा प्रिन्सिपलमा हुन्छ। एउटा यसलाई हाउस अफ प्रोभिन्सेसको आधारमा हुन्छ होइन, अनि हाउस अफ अर्को के हुन्छ भनेपछि हजुरलाई पिपलको आधारमा हुन्छ। अब भनेपछि हाम्रो यो कन्सेप्ट चाहिँ हाउस अफ प्रोभिन्सेसको आधारमा आएको हो। हाउस अफ प्रोभिन्सेसको आधारमा तपाईँले लिएर आएपछि अब यसको स्थिति के हुने भयो हेर्नुहोस् है, हाम्रो कतिवटा प्रदेश भयो, सातवटा, सातवटा प्रदेशमा अहिलेको हिसाब किताबले के भन्छ एमपीहरूको सिट 275 भयो, एमएलए चाहिँ ठ्याक्कै 550 भयो, टोटल एड गर्दाखेरि 825 भयो, 825 जना प्रतिनिधि भयो। अब लोकल बडीको कुरा गरौँ, हिजो 744 थियो, आज अब 700 हजुरलाई त्यसमा 9 थपियो, 53 भयो, 753 भयो भने डबल गर्नुहोस् त, 7 × 14 1506 भयो होइन। त लोकल बडिजको भोटर कति हुने भयो, 1503 र हाउस अफ प्रोभिन्सेस जसलाई भनेका छौँ प्रतिनिधि सभा र विधानसभा गरेर कतिवटा हुने भयो, 825, ठ्याक्कै डबलको फरक भयो नि त। यो त हाउस अफ प्रोभिन्सेस नभएर के हुने भयो त, हाउस अफ लोकल बडिज हुने भयो होइन। त्यस कारणले प्रिन्सिपलै फरक पर्यो। हामीले जे प्रिन्सिपलमा हामीहरूले अमेरिकाको मोडालिटीमा बनाएको रे, हाउस अफ प्रोभिन्सेसको मोडालिटीमा यो चाहिँ राष्ट्रिय सभाको गठन हुँदैछ रे, त अनि तपाईँले सिस्टम एउटा बनाउने होइन, त्यो जिउको लागि नाप लिने कोटको, अनि सिलाइ दिने हो तपाईँले अर्कै कपडा
सिलाइ दिने,
के मतलब हो त्यो मोडालिटी कुन तपाईँले मान्नु भएको छ
भनेपछि मोडालिटी नमिलेको कारणले यो
मोडालिटी गलत हो, त्यस कारण त्यो मोडालिटीमा जानु हुँदैन। होइन तपाईँलाई धेरै चाहिँ जनताको अधिकार कटौती भयो भन्ने जस्तो लाग्छ भने जाउन कार्यकारी प्रमुखमा, राष्ट्रिय सभालाई तपाईँले के हैसियत दिनुभएको छ र जनताको अधिकार कटौती भयो भन्दै हुनुहुन्छ? तपाईँहरूलाई यति धेरै सोख छ भने जाउँ सिधै, हामी चाहिँ तयार छौँ, ल डाइरेक्ट उसमा जाउँ, कार्यकारी प्रमुख छान्ने उसमा जाउँ, जनतासँग प्रत्यक्ष अधिकार हुन्छ त्यसले डाइरेक्ट छान्छ, जाउँ गरौँ त।
यो त यो पासा त एकीकृत माओवादीका अध्यक्ष, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अगाडि फ्याँक्नु भएको पासा हो, तपाईँहरू पनि
यसले पनि कम्प्रोमाइज गरेको, हामी पनि अब
तत्कालीन समयको
म त्यही भन्दैछु, तत्कालीन समयमा हामी फोरम नेपालबाट पहिलो संविधान सभामा आउँदाखेरि हाम्रो घोषणापत्रमा स्पष्ट रूपमा लेखेका थियौँ कि प्रत्यक्ष कार्यकारी प्रमुख हुनुपर्छ। यो त पछि सेटलमेन्टको आधारमा हामीले कम्प्रोमाइज गरेको हामीले, भनेपछि हामी कम्प्रोमाइज गरेर यहाँसम्म आइपुगेको हो। अनि त्यस कारण जाने हो भने जाउँ न त, हामीले त सुरुदेखि भनेका थियौँ जाउँ न, जनताको यति चिन्ता राख्ने मान्छेले त जनतालाई डाइरेक्ट अधिकार दिनु पऱ्यो नि, किन डराएको फेरि? त्यस कारण त्यसमा कटौती भएको छैन। अब रह्यो सवाल, आयो धारा 274। धारा 274 दुईवटा कुरा हुन गइरहेको छ। एउटा चाहिँ अब मानौँ, अब तपाईँले प्रदेशहरू बनाउनु भयो, प्रदेशहरू बनाउनु भयो भने त यसमा खटपट दायाँ बायाँ त होला। जस्तै भारतमै 16 सुरु भयो प्रदेशहरू, आज 28 छ। अमेरिकामा 13 सुरु भयो, आज 50 छ। यो त जहाँ संहितामा जाने बित्तिकै त्यो प्रदेशको सङ्ख्या घटबट हुनसक्छ, त्यसको लागि त अब व्यवस्था गर्नु पऱ्यो नि। त्यस कारण अहिलेको संशोधनमा के छ भने एउटा चाहिँ थायी प्रकृतिको सङ्घीय सीमाङ्कन आयोग राख्ने कुरा छ। सङ्घीय सीमाङ्कन आयोग एउटा थायी प्रकृतिको हुनुपर्छ भनेको
नयाँ आएको संशोधनमा,
अहिले संशोधनमा एउटा त्यसको व्यवस्था छ जो चाहिन्छ, त्यो परमानेन्ट रूपमै चाहिन्छ, त्यो छ। त्यसमा उहाँहरूलाई किन आपत्ति, जब संहिता स्वीकार गर्नुभएको छ भने यो त चाहिन्छ नि, अब भोलि खटपट भयो भने कहाँ जाने, कसले त्यो सोल्युसन गर्छ, त्यो कुराहरू मिलाउँछ, विवादहरू मिलाउँछ, सीमादेखि लिएर सारा प्रदेशको सारा कुराहरू, अधिकार बाँडफाँडदेखि लिएर सारा कुराहरूको कुरा हुन्छ त्यो सङ्घीय सीमाङ्कन आयोगमा। एउटा त्यो विषय थपिँदैछ। अर्को के गरिदिएको रहेछ नि, दुनियाँमा काहीँ नभएको सिस्टम गरिदिएको रहेछ यहाँ। जस्तै 1 प्रदेशको भूभागलाई चलाउनु पर्यो भने 7 प्रदेशलाई सोध्ने रे, दुनियाँमा कहीँ नभएको यस्तो सिस्टम, दुनियाँमा कहीँ छैन। एउटा प्रदेशलाई चलाउनु पर्दा अर्को प्रदेशलाई सोध्नुपर्ने दुनियाँमा कहीँ सिस्टम
त्यो छ र हाम्रो संविधानमा?
हाम्रो संविधानमा त अहिले के गरिदिएछ भने,
तर मैले बुझेँ तपाईँले 1 र 2 प्रदेशको सिमाना हेरफेर गरियो भने 1 र 2 प्रदेशको सभाको अनुमति लिनुपर्ने भन्ने चाहिँ बुझेको हो।
होइन, के रहेछ भने कि 1 चलाउनलाई पनि तपाईँले अहिले टोटल प्रदेश कतिवटा भयो हाम्रो देशमा? 7 बहुमत प्रदेशको सभाले पारित गरेर ल्याएपछि त्यो प्रस्ताव, अनि मात्रै प्रतिनिधि सभाको 2/3 पास हुने भनेको छ अहिले। यो दुनियाँमा कहीँ नभएको सिस्टम हो सर। त्यस कारणले हुनु के पर्ने हो भने, जुन प्रदेशको तपाईँले चेन्ज गर्दै हुनुहुन्छ नि, सम्बन्धित प्रदेशसँग तपाईँले परामर्श गर्ने हो, सोध्ने हो।
मैले अघि भने 2 प्रदेशको सीमा चलाइँदैछ भने
सम्बन्धित प्रदेशलाई तपाईँले परामर्श गर्ने हो, त्यो भोटिङ गराउने हो भने फेरि त्यो पनि हुँदैन। जस्तै फर इक्जाम्पल, जस्तै बिहारबाट छुट्टिएर झारखण्ड बन्यो, अथवा उत्तर प्रदेशबाट छुटिएर उत्तराखण्ड बन्यो भनेपछि यदि बिहारलाई गएर सोधेको भए बिहारले कहिले पनि अनुमति दिन्छ झारखण्ड छुट्टिन देऊ भनेर, तर त्यहाँको जनताले वर्षौंदेखि आन्दोलन गरेका थियो होइन हामी छुट्टै राज्य बनाउनुपर्छ हामी बस्नुपर्छ भनेर, जनताको पछि जित भयो। त्यसकारणले यदि यही कन्डिसन भइदिएको भए त कहिले सम्भव हुन्थेन, न अमेरिकामा 13 50 हुन्थ्यो न भारतमा 16 to 28 पुग्थ्यो। त्यसकारणले सम्बन्धित प्रदेशसँग परामर्श गर्ने हो। त्यो संघीय सीमाङ्कन आयोगले दिएको जुन प्रस्ताव हुन्छ त्यो प्रस्तावको सन्दर्भमा सरकारले सम्बन्धित प्रदेशसँग परामर्श गरेर अनि प्रतिनिधि सभाको दुई तिहाईले पास गरेर पारित गर्नुपर्छ भन्ने अहिले प्रावधान आएको छ,
जो नयाँ संशोधनमा आएको छ,
वैज्ञानिक हो, जो दुनियाँको प्र्याक्टिस हो। त्यसकारण अब मलाई बताइदिनुहोस् यति नै कुरा छ संशोधनमा, अब यो कुन संशोधनले उहाँहरू जुन राष्ट्रियताको उपराष्ट्रवादको कुरा गर्दै हुनुहुन्छ कहाँनिर यसले चाहिँ उहाँ भावनालाई चाहिँ छेड्यो त्यो कुरा हामी बुझ्न चाहिरहेका छौँ। जब यो प्रस्तावहरूले सबैलाई जोड्न खोज्दैछ, सारा नेपालीलाई एक गर्न खोज्दैछ, हाम्रो जुन मधेस अनि पहाड तराई भन्छौँ त्यो सबैको भावनालाई समेट्न खोज्दैछ भन्ने एक कदम त अगाडि बढ्नु पर्यो नि, अनि आफै बाधक भएर बस्ने अनि आफै अरूलाई चार्ज लाउने आफै उल्टो अरूलाई आरोपित गर्न त पाइएन। त्यसकारण यो प्रस्तावको पक्षमा उहाँहरूले मतदान गरिदिनु पर्यो भने हामी आह्वान र आग्रह गर्छौं, यो जनतालाई बुझाएर गर्छौं। अब
अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz देशका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत प्रसारण भइरहेको कार्यक्रम बदलिँदो नेपाल सुनिरहनु भएको छ। अहिलेको कार्यक्रममा हामी संविधान संशोधन प्रस्तावलाई संसदमा अघि बढाउने तयारीका साथै असोज 2 चुनावमा राष्ट्रिय जनता पार्टी नेपाल राजपाको सहभागिता र उसको रणनीतिका बारेमा कुराकानी गर्दैछौ। कुराकानीमा हुनुहुन्छ राजपाका महासचिव तथा प्रवक्ता केशव झा, उहाँसँगको कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
विश्रामपछि तपाईँलाई कार्यक्रम बदलिँदो नेपालमा फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz देशभरिका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभर प्रसारण भइरहेको छ। अहिलेको कार्यक्रममा हामी संविधान संशोधन प्रस्तावलाई संसदमा अघि बढाउने तयारीका साथै असोज 2 चुनावमा राजपाको सहभागिता र उसको रणनीतिका बारेमा कुराकानी गरिरहेका छौं। कुराकानीमा हुनुहुन्छ राजपाका महासचिव तथा प्रवक्ता केशव झा। झाजी, विश्रामपछि फेरि पनि स्वागत छ तपाईँलाई कार्यक्रममा।
धन्यवाद।
अब अघि तपाईँले संविधान संशोधनमा के कुरा छन्, कुन कुन बुँदामा चाहिँ संशोधन गर्ने भनेर छलफल प्रक्रिया अघि बढ्दैछ भनेर जानकारी गराउनु भयो। सँगसँगै तपाईँले अरू दलहरूसँग पनि जो चाहिँ अहिले संविधान संशोधनको विपक्षमा छ एमालेसँग पनि त्यो संशोधन पारित गर्नको लागि आग्रह गर्ने भनेर भन्नुभयो। होइन, मङ्गलबार अब भोटिङ हुन्छ, तपाईँकै कुरा अनुसार त्यही तयारी छ, पारित भएन भने चाहिँ के हुन्छ?
मैले सुरुमै के भने कि लोकतन्त्रमा जब हामी विश्वास गर्छौँ भने लोकतान्त्रिक विधि र प्रक्रियामा विश्वास गर्नुपर्छ, र अहिले यही जबसम्म हुँदैन, खास हामीले किन चाहिँ यो पारितै हुनुपर्छ भनेका थियौँ भने यसको कारण थियो कि यसको कारण के थियो भने हामीले जति माग मुद्दाहरू उठाएका थियौँ ती सबै संशोधन हुन गइरहेको छैन। हाम्रो त बटम लाइन त संशोधनमा पनि सीमाङ्कनै हो नि, तर सीमाङ्कन त यसमा छैन, सीमाङ्कन त छोड दिएको अवस्था छ। यस्तै अन्य धेरै माग मुद्दाहरू छ, जस्तै हामीले प्रदेश केन्द्र स्थानीय तहको त्यो के भन्छ उसको बाँडफाँडको पनि कुरा गरेका थियौँ, होइन, अधिकार बाँडफाँडको कुरा पनि गरेका थियौँ हामीले। जस्तै स्थानीय तहमै पनि पार्टीलेस सिस्टमबाट चुनाव लड्न पाउनुपर्छ, स्थानीय तह भनेको विकासै युनिट हो, दुनियाँमा जहाँ जहाँ संघीयता छ त्यहाँ स्थानीय तहलाई पोलिटिकल पार्टीसँग जोड्नु हुँदैन, त्यो विकास गर्नलाई स्वतन्त्र व्यक्तिले उम्मेदवारी दिन पाउनुपर्छ भन्ने कुरा गरेका थियौँ, होइन, गैरदलीय हिसाबमा जानुपर्छ भनेर पनि हामीले भनेका थियौँ। त कैयौँ मुद्दाहरू जस्तै ट्याक्सेसनको कुराहरू छ, यहाँ अहिले डबल ट्रिपल ट्याक्सेसनको कुराहरू छ, जनतालाई झन बढी मार पर्ने स्थिति छ। त्यसकारण हामीले धेरै कुराहरू जो हामीले उठाएका थियौँ त्यो सबैलाई थाँती राखेर मिनिमम सहमतिको कुरा के हुनसक्छ जो पासै गराउन सकिन्छ त्यति मात्रै प्रस्ताव लिएर आएको अवस्था छ अहिले। त्यसकारण अब त्यो पनि पास नहुने अवस्थामा पुर्याएपछि त्यो त गाह्रो भयो। हामीलाई के भनियो भने कि जति यो मुद्दाहरू छ यो पासै गराउन पास गराउने जति अहिले अगाडि बढाउँ, बाँकी पछि सहमति गर्दै गठबन्धन गर्दै अगाडि बढाउँला फेरि गराउँला भनेर सहमति भएको हो। त्यसकारणले हामीले के भन्यो भने जब तपाईँले यो सहमति गरेर यो नयाँ प्रस्ताव ल्याउनु भयो भने अब त यसलाई त पासै गर्नु पऱ्यो नि, यसमा त दायाँ गर्न भएन नि, त्यसकारणले यो पासै गर्नुपर्छ भनेर हामीले अडी कसेको, किनभने त्यो सहमति थियो हाम्रो। तर हामीले के देख्यौ
पहिलाको हड्डी
तर हामीले के देख्यौ भने त्यसमा पनि जेलझाल हुन थाल्यो र हामीलाई जनताबाट टाढा राख्ने प्रपञ्चहरू हुन थाल्यो. हामी दोस्रो पहिलो चरणमा पनि निर्वाचनमा भाग लिन तयार हुँदै थियौँ. हामीसँग एक किसिमको सहमति भएको थियो. पहिलोचोटि वैशाख 9 गते के सहमति भयो भने कि अहिलेलाई अब ठिक छ संविधान संशोधन गर्नलाई त 2/3 चाहिन्छ त क्याबिनेटबाट जो हुने डिसिजनहरू छ त्यो गरौँ र संविधान संशोधनको सन्दर्भमा एमाले समेतलाई राखेर रा, यो स्थानीय तहको चुनावपछि यसलाई प्रदेश र केन्द्रको चुनावभन्दा अगाडि जसरी पनि संशोधन गर्ने भन्ने हिसाबमा एउटा प्रतिबद्धता खोजेर अगाडि बढौँ भन्ने सहमति भएको थियो. अब त्यो सहमति त्यतिखेर भङ्ग भयो,
रातारात भाँडिएको थियो,
भाँडियो त्यो
सहमति नजिकै पुग्नु भयो भनेर बेलुका हामीले समाचार भनेका थियौँ तर भोलि बिहान उठ्दाखेरि चाहिँ नि सहमति भाँडिसकेको थियो.
फेरि दोस्रोचोटि त्यो प्रयास भयो, दोस्रोचोटि हजुरलाई के भन्छ उसमा ज्येष्ठ महिनामा फेरि एउटा प्रयत्न भयो कि होइन यसलाई चाहिँ हामी अब के भन्छ टुङ्ग्याएर जाउँ. फेरि एमालेसँग सघन छलफल स्टार्ट भयो, हामी सबै पक्ष बसेर छलफलहरू प्रारम्भ हुन थाल्यो. अनि त्यो पछि फेरि त्यहाँ के भयो भने ल यही कुरा फेरि रिपिटेडली आयो कि यसलाई गरौँ स्थानीय तहपछि संशोधन गर्ने गरी एउटा प्रतिबद्धता खोजौँ भन्ने भयो. अनि एमाले पनि तयार भयो, सबै कुरा भयो. फेरि हजुरलाई भएपछि ल ठिक छ त्यसो गरौँ भन्ने भयो र 10-11 दिन जति टाइम त्यो अब शेरबहादुरजीलाई प्रधानमन्त्री कसरी बनाउने त्यो चितवनको मतदानमा चाहिँ त्यो भरतपुरको मतदानकै चक्करमा चाहिँ 10-11 दिन टाइम त्यतिकै ल्याप्स भयो. त्यो ल्याप्स भएपछि अनि हामी माथि प्रेसर बढ्न थाल्यो. ज्येष्ठको अन्त आयो अनि असाढ 1 गते आएर हठात् कि होइन अब त्यो पनि गर्न सकिँदैन, यो एमालेसँग पनि अब सहमति नहुने भयो, अब 2 गते नोमिनेसन छ हेर्नुहोस्. अनि 1 गते आएर हामीलाई चाहिँ ल भएन अब त अनि हामीले भएन भने यो चुनाव सारिदिनुहोस् कमसेकम यो अन्य प्रदेशको त सार्नुहोस् केही दिन, यो सबै सारिदिनुहोस् न त 7 दिन 7 दिन 10 दिन सारौँ यो बिचमा यो काम गरौँ अनि त्यसपछि चुनावमा जाउँला भन्यौँ हामीले. अनि अघिल्लो दिन चाहिँ हामीले आश्वासन दिनुभएको थियो ल हुन्छ. अनि भोलिपल्ट बिहान आउँदा ल हाम्रो सबै ठाउँमा नोमिनेसन भइसक्यो, काङ्ग्रेस माओवादीले भन्यो सबै ठाउँमा नोमिनेसनको तयारी भइसक्यो, अब ब्याक हुन सकिँदैन, बरु 2 नम्बर प्रदेशमा चाहिँ सारौँ र अन्यमा चाहिँ अहिले नै गर्नुपर्छ, अब विकल्प छैन भन्न थाल्यो. अनि हामीले त्यसो हो भने बरु 5 नम्बर पनि सारिदिनुहोस् त होइन, 5 नम्बर पनि मिल्दैन, 5 नम्बरको पुरै तयारी भइसकेको छ, हाम्रो नेता कार्यकर्ताहरू कोही तयार छैन, गाह्रो हुन्छ हामीलाई, यो एकदम एलायन्समै गाह्रो हुन थालिसक्यो. अनि हामीले त्यसो भए 3 जिल्ला सारिदिनुहोस् कमसेकम अलिकति पश्चिमको साथीले पनि हामीलाई छोडिदियो भन्ने वातावरण नबनोस्, त्यहाँ पनि हामीले चाहिँ प्रत्यक्ष रूपमा हाम्रो पार्टीले 3-3 जना सांसद जितेको ठाउँ हो त्यो, कमसेकम त्यतिलाई त तपाईँहरूले म्यानेज गरिदिनुहोस् त, मिल्दैन ऐनले दिँदैन एउटै प्रदेशमा 2 चरणमा गर्न मिल्दैन भन्न थाले. अनि यिनीहरू त्यसो भए तपाईँहरूलाई जे मन लाग्छ गर्नुहोस् हामी आन्दोलनमा गयौँ भनेर हामी उठेर हिँडेको हो. अनि यिनीहरू आउँछन् कि भनेर आफ्नै मनले अनि 3 महिना यिनीहरूलाई कसले बढाउन भन्यो, 3 महिना एकैचोटि बढाइदिए, किन बढाएको हो त्यो हामीले बुझेनौँ. अनि त्यसपछि के भन्छ 1 गतेको नोमिनेसनलाई 4 गते सार्यो, किनभने यिनीहरूको पनि नोमिनेसन तयारी भएको थिएन, यिनीहरूको पनि नोमिनेसन तयारी भएको थिएन,
सत्तारूढ
दलहरूको. अनि आफ्नो लागि चाहिँ 1-2 को नोमिनेसनलाई 4 गते सारे. अनि त्यो टाइममा अब हाम्रो गल्ती कहाँ थियो, हामीलाई त एकदम न्याक्दै त्यहाँसम्म लिएर आयो अनि त्यसपछि चाहिँ हामीलाई वातावरण बिगारिदियो, त्यस कारणले हामी त्यतिखेर चुकेको हो. अनि अहिले आएर यो सबै कुराहरूको विश्लेषण गर्दा फेरि 1, 5 र 7 नम्बर प्रदेशमा चुनाव भएपछि 70%भन्दा बढी जनताले मतदान गरेको अवस्था छ, यी सबै कुराहरूलाई मूल्याङ्कन गर्दै जाँदा हामीले के महसुस गर्यौँ भने यो ठुलो षड्यन्त्र हाम्रो विरुद्धमा भएको छ. हामीलाई यही संशोधनको नाम हाम्रो कुनै माग पुरा नगर्ने र हामीलाई जनताबाट पनि टाढा पार्दै पार्दै गएर हामीलाई चाहिँ समाप्तै पार्न खोजेको यो षड्यन्त्र हुँदैछ भनेर हामीले बुझेपछि होइन यसलाई चिरेर अब अगाडि बढ्नुपर्छ भनेर हामी यो परिस्थितिमा पुगेको हो. अहिले
अब चुनावमा जे जस्तो निर्णय भए पनि भाग लिने हो,
हामीले एकदम प्रष्ट रूपमा भनेका छौँ कि अब यो विधि प्रक्रियालाई हामी मान्छौँ, स्वीकार गर्छौँ, संशोधन अगाडि बढोस्, यसको जे रिजल्ट आउँछ त्यसलाई स्वीकार गरेर हामी अगाडि बढ्छौँ भनेका छौँ, हामी चुनावमा भाग लिन तयार छौँ.
अब तपाईँहरू भित्रै पनि हुने नहुने अघि नै पनि अलिकति कुरा निकाल्नुभयो होइन, अब अघि नै मैले सुरुमा भने 6 पार्टी मिलेर 6 फरक फरक विचारधारा बोकेका फरक फरक नेताहरू मिलेर एउटा पार्टी बन्नु भएको छ होइन, त्यहाँ पनि जानी नजानी भनेर केन्द्रीय समिति पदाधिकारी समितिमै चाहिँ विवाद भयो भन्ने कुरा देख्नु पनि तपाईँले नै अघि उल्लेख गरिसक्नुभयो. यो स्थितिमा सबै एक ढिक्का भएर चुनावमा जाने स्थिति देखिन्छ, आन्तरिक तपाईँहरूको पार्टीको भित्रको मात्रै कुरा गर्दाखेरि चाहिँ नि.
अब एक त पार्टी हो, जीवन्त पार्टीमा विभिन्न किसिमको विचारधारा हुनु स्वाभाविक पनि हो,
बहस हुनु त बहस हुनु.
फेरि अर्को कुरा, हामी भर्खरै 6 धार एक ठाउँमा मिलाउन प्रयत्न गर्दैछौँ, धेरै कठिनाइहरू छन्,
त्यही धारसम्म अलग्गिने हो कि होइन भन्ने चाहिँ मेरो आशा.
लड्ने स्थिति भएको भए त एउटै क्षेत्रमा छ छवटा क्यान्डिडेट हुन्थ्यो, अहिले ती सबैको समायोजन गर्नुपर्ने समस्याहरू पनि छन्। यी सबै कुरा मिलाउनलाई अलिकति गाह्रो त छ नै होइन प्र्याक्टिकली, तर हामी चाहिँ निर्णय गरेर अगाडि बढ्न तयार छौँ, हामी अगाडि बढ्छौँ र हामी चाहिँ निर्वाचनमा अब यसको जे परिणाम आउँछ त्यसलाई स्वीकार गरेर हामी, किनभने हामीले भनेका पनि थियो कि तपाईँ चाहिँ अगाडि बढाउनुहोस्। यहाँ फेरि अर्को कुरा आएको थियो, प्रधानमन्त्रीजीको प्रस्ताव के थियो भने भारत भ्रमणबाट आएपछि यो प्रस्ताव अगाडि बढाउने भन्ने थियो, तर हामीले होइन अहिले गर्नुहोस्, भारत भ्रमणबाट त तपाईँ फर्केर आएपछि पासै भयो भने पनि हामी जान सक्दैनौँ, तयारी नै हुँदैन हाम्रो। त्यसकारण अहिले तपाईँले गर्नु पऱ्यो र अहिले यो दुई चार दिनभित्रमा तपाईँले बढाउनु पऱ्यो, जे परिणाम आउँछ अनि हामी जान तयार छौँ भनेर हामीले भनेको अवस्था छ। अनि राजनीतिमा वर्ड्सको भ्याल्यु हुन्छ, लेख्या पढ्या कुराको केही मतलब हुँदैन, के लेख्नुभयो कागजै गर्ने, अब तमसुक गराएर राजनीति गर्ने कुरा हुँदैन, यसमा मुखले भनेकै कुराको महत्त्व हुन्छ। तपाईँले के बोल्नुभयो, तपाईँले वर्ड्स के दिनुभयो, त्यो महत्त्वपूर्ण कुरा हुन्छ। र हामीले भनिसकेका छौँ कि यसलाई प्रक्रियामा अगाडि बढौँ, यसको जे परिणति जे परिणाम आउँछ त्यसले स्वीकार गरेर हामी अगाडि बढ्न तयार छौँ भनेका छौँ। त्यसकारण हामी त्यसबाट अब पछाडि हट्ने स्थिति छैन।
हुन्छ, समय दिनुभयो, आउनुभयो, आफ्ना कुराहरू राखिदिनुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद।
यहाँलाई पनि धेरै धेरै धन्यवाद।
उहाँ हुनुहुन्थ्यो राष्ट्रिय जनता पार्टी राजापा नेपालका महासचिव तथा प्रवक्ता केशव झा। संविधान संशोधन सँगसँगै पछिल्लो राजनीतिक गतिविधिमा राजापाको रणनीतिका बारेमा कुराकानी गर्दै उहाँसँगको यो कुराकानीसँगै उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz देशका विभिन्न रेडियो स्टेशन मार्फत तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनबाट संसारभर प्रसारण भइरहेको कार्यक्रम बदलिँदो नेपालको समय सकिने लागेको छ। भोलिको कार्यक्रममा नयाँ विषयवस्तुका साथ बिहान 8:20 फेरि आउनेछौ। आजको कार्यक्रम बदलिँदो नेपालबाट भने प्राविधिक साथीहरू सङ्घर्ष विष्ट र मनोज विष्टसँगै म सुफल काफले पनि बिदा हुन्छु। नमस्कार।